नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै रुबिना श्रेष्ठको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
दशैंघर कोत तथा देवी मन्दिरमा पूजा अर्चना गरी आज महानवमी पर्व मनाइयो। होली विजया दशमी टीकाको उत्तम साइत 11:55।
पश्चिम नेपालका थारू जातिले दशैं अन्तर्गत आज पितृलाई सम्झेर पितृहवा बगाए। दशैं मनाउने मौलिक संस्कृति हराउँदै गएकोमा थारू अगुवाको चिन्ता।
नाच गानले 9 दिन 10 दिनसम्म आफ्नो संस्कृति झल्काउँथे, त्यो अब झल्काउने छोडिसकेछन्। 1-2 दिन पनि जबरजस्ती नाच गाना भइरहेछ।
सरकारसँगको सहमतिपछि डाक्टरहरू आन्दोलन स्थगित गरी नियमित सेवामा फर्किए। अस्पताल र चिकित्सकलाई दुर्व्यवहार गर्नेमाथि कडा कारवाही हुने गरी कानून संशोधन गर्ने सहमति।
भारतको मुम्बईमा रेलवे स्टेशनमा भागदौड हुँदा 22 जनाको ज्यान गयो, 30 जना घाइते।
र इङ्ल्याण्डसँगको अन्तिम एक दिवसीयमा वेस्ट इन्डिज पहिले ब्याटिङ गर्दै।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ISO 9001:2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेज चितवनमा बीई सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अध्ययनका लागि सीमित सिट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन।
फोन 056-527-982,
मोबाइल 98-550-63-794, 98-550-50-860।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। दशैंघर कोत तथा देवी मन्दिरमा पूजा अर्चना र बलि दिएर आज महानवमी पर्व मनाइएको छ। दशैंघर कोत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा गरिएको छ। पशु बलि नदिनेहरूले भने आज कुविण्डो, घिरौला, मूला, काँक्रो र जटासहितको नरिवल समेत बलि दिई पायस चढ़ाएका छन्। घटस्थापनाका दिनमा राखिएको जमरा समेत आज महानवमीको पूजा गरी शक्तिपीठमा चढ़ाइएको छ। महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेको मार्कण्डेय पुराणमा उल्लेख छ। आज नेपाली सेनाका ब्यारेक र गुल्ममा बाजा गाजा सहित जंगी निशान पूजा र कोत पूजा समेत गरिएको छ।
यसैबीच काठमाडौँ उपत्यका 3 तलेजुका मन्दिर आज सर्वसाधारणका लागि खुला गरिएको छ। हरेक वर्ष महानवमीका दिन मात्रै काठमाडौँ, ललितपुर र भक्तपुरका तलेजु मन्दिर खुला गरिन्छ। तलेजु मन्दिरमा आज दर्शनार्थीको घुइँचो लागेको छ। महानवमीका दिन तलेजु भवानी साक्षात प्रकट हुन्छन् भन्ने जनविश्वासका आधारमा आजका दिन तलेजुको दर्शन गर्ने गरिन्छ। आजै कुमारीलाई तलेजु भवानीको दर्शन गर्न लगिएको छ। आज नेवार समुदायले घर घरमा कुमारी बालिकालाई मयूर आसनमा राखेर कुमारी पूजा समेत गरेका छन्।
भोलि बिहान 11:55 दशैंको टीकाको उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। घटस्थापनाको दिनदेखि पूजा गरिरहेकी देवीको बिहान 8:01 विसर्जन गरेपछि टीका लगाउन सकिने, तर साइत नै खोज्नेहरूका लागि भने बिहान 11:55 टीका थाप्न उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले उज्यालोलाई जानकारी दिनुभयो। भोलि बिहान 8:01 देवी विसर्जन गरेपछि दिनभरि नै टीका लगाउन सकिने र टाढा टाढा आफन्त हुनेहरूका लागि पूर्णिमाको दिनसम्मै टीका लगाउन उत्तम साइत रहेको पनि समितिले जनाएको छ।
पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतमा बसोबास गर्ने थारू जातिले आज नवमीका दिन पितृलाई सम्झेर हुर्दङ्ग वा नाचगान गरी पितृलाई पिण्ड दिने अर्थात पितृहवा मनाएका छन्। थारूहरूको महत्वपूर्ण संस्कृति मध्ये पितृहवा पनि पर्दछ। तर केही वर्ष यता थारू संस्कृति तथा परम्परा हराउँदै थारू अगुवाहरू गएको थारू अगुवाहरू बताउँछन्। थारूहरूको दशैं पर्वको बारेमा बर्दियाबाट उज्यालो सहकर्मी भावुक योगीको रिपोर्ट।
बिदरू भैना देहो पठाई पान कबीराले वहाँठ बैठाई न्यूटिक लानो विद्रुपंचो भाई न्यूटिक लानो विद्रुपंचो भाई राजा डुडेखी धरम।
पांच पांडवहरुको कथाका बारेमा दशैंमा सुनाइने थारू गीत प्रस्तुत गर्दै हुनुहुन्थ्यो कुक्कन थारू। हिन्दूहरुको महान पर्व बडा दशैं देशैभरमा बडो हर्षोल्लासका साथ मनाइने गरिन्छ। दशैंलाई नेपालीहरूले ठूलो पर्वका रूपमा मनाउने गर्दछन्। तर परम्परागत रूपमा दशैं मनाउने परम्परा पश्चिम नेपालको दाङ बाँके बर्दिया कैलाली र सुर्खेतमा बसोबास गर्ने थारू जातिमा भने केही फरक छ। थारू जातिहरूले आज पितृलाई सम्झिने अर्थात् आफ्ना पुर्खाहरूको सम्झनामा नाचगान गरी श्राद्ध गरे झैं पितृलाई पिण्ड दिने पितृहवा बगाउने चलन गर्ने गर्थे। आफ्नै कला संस्कृति वेशभूषा अनि खानपिन हुन्थ्यो। घटस्थापनाका दिनदेखि नै गाउँघरमा मादल बजाएर विभिन्न भगवानको चर्चा गर्दै पुरानै लिपिमा लेखिएको अक्षरलाई उच्चारण गर्दै नाचगान गर्ने गर्दथे। तर त्यो आजभोलि हराउँदै गएको छ। आजभोलि क्यासेट बजाएर र मदिरा सेवन गरी संस्कृति भुल्दै गएका छन्। त्यसैले आफ्नो कला संस्कृति हराउँदै गएकोमा चिन्ता लागेको भन्नुहुन्छ अन्तराम थारू र नेवलापुरका परदेशु थारू।
नाच गानले नौ दिन दस दिनसम्म आफ्नो संस्कृति झल्काउँथे, त्यो अब झल्काउने छोडिसकेछन्। एक दुई दिन पनि जबरजस्ती नाच गान भइरहेछ, आफ्नो कार्यक्रमलाई छोड्दै गएका छन्, पछाडि हट्दै गएका छन्। हाम्रो चौधरी जातिमा एकदम बिल्कुल भिन्नता भइरहेको छ। गाउँमा बढीभाग मदिरा सेवन गरेको देखिन्छ, डान्स प्रोग्रामतिर गएको देखिन्छ, त्यसैले आफ्नो संस्कृतिलाई छोड्दै गएको छन्।
थारू दशैं यसरी मनाइन्थ्यो कि मन्द्रा हुन्थ्यो, हुर्दुङ्ग नाच हुन्थ्यो, आज भोलि हुर्दुङ्ग पनि छोडे। यो चाहिँ सिडीले गर्दा चाहिँ हुर्दुङ्ग पनि छोडे। दशैंको चाड छ होइन भनेपछि यसो कोही दास पनि गर्दैन। अघिको परम्परा संस्कृति चाहिँ हामी जगाउने हुन्थ्यो भनेपछि आज भोलि त्यो पनि छैन।
दशैंको टिका शुरू हुनु दुई दिन अघि अष्टमीका बेलुका नयाँ चामलको थारू परिकार ढिक्री पकाएर आफ्ना देवतालाई सम्झिने र ढिक्री लगायतका परिकार खाएर युवाहरू रातभर मादल बजाउँदै नाचगान गरिन्छ भन्नुहुन्छ अन्तराम थारू।
ढिक्रो भनेको साँझ यसो फुलापाती ढिक्री चढाउने, देवतालाई पूजा आजा गर्ने, राति नाच गान संस्कृति कार्यक्रम आफ्नो रातभरि नाच गर्ने। नाच गरेर अनि भोलिपल्ट बिहान फेरि मुर्गा काट्छन्। मुर्गा काटेर अनि आफ्नो सबै गाउँभरिको दिदी बहिनी दाजुभाइ जम्मा भएर खोलामा हाम्रो परम्परा थियो। बुवा आमालाई नेपालीमा गर्दाखेरि म सराड भन्छन्, हाम्रो चौधरीमा पितृहुवा भन्छन् त्यसलाई, पितृ त्यही एउटै नै हो तर एकै दिन मात्रै मान्छन्।
मुख्य गरी दशैंको यो हुर्दुङ्गा नाचमा सबैजना पुरुषहरू रहने गर्दछन् भने एकजना पुरुषलाई महिलाको पहिरनमा सजाएर मादलीसँगै नचाइने गरिन्छ र अरू युवाहरू ताली पिट्दै कुद्ने उफ्रने गर्दछन्। महिला पहिरनमा नाच्दै गरेका रतन थारू।
यो हाम्रो पुरानो संस्कृतिदेखि आएको होइन यो दशैं, त्यसको लागि हाम्रो यो दशैंमा नहुने यो हामीले नाच्ने एउटा पहिरन हो, एउटा बोलेपछि नाच्ने।
आजभोलि थारू कला संस्कृति हराउँदै गएको छ। पश्चिम नेपालमा बसोबास गर्ने थारू जातिहरूले आफ्नो जातिको कला संस्कृति लोप हुन नदिन संस्कृति जगेर्ना गर्ने जिम्मेवारी थारू युवाहरूको काँधमा परेको छ। त्यसैले थारू जातिका युवावर्गले बेलैमा सोच्न जरुरी देखिन्छ।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा अर्को एउटा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च, कमाइ कति हुन्छ, ओभर टाइम बिदानी, अरू के दिन्छ, काम के हो बसै कहाँ हो, के हुन्छु बिदा, सबै कुरा प्रष्ट हुनु नराखी दुविदा। विदेश जाँदा बुझेर जानु, धोका ठक्कर कसैले नखानु, धोका ठक्कर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नु हुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
विगत 19 वर्षदेखि चीनका उच्चस्तरीय विश्वविद्यालयहरूमा एमबीबीएस अध्ययनका लागि परामर्श गर्दै आएकोमा आगामी अक्टोबर सेसनमा एमबीबीएस पढ्नका लागि गुआङझो मेडिकल युनिभर्सिटी र कुनमिङ मेडिकल युनिभर्सिटीमा सीमित सीट का लागि भर्ना लिइरहेको हुँदा इच्छुक विद्यार्थीहरूले सम्पर्क राख्नुहोला।
विशेषताहरू:
विश्व स्तरका सरकारी विश्वविद्यालयहरू,
अङ्ग्रेजी माध्यममा पढाइ हुने,
एमडी एमएस का लागि सोही विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिको अवसर,
उत्पादक डाक्टरहरू नेपालका प्रमुख अस्पतालहरू सहित यूएसए र युकेमा पनि कार्यरत,
चीनका सस्ता भन्दा पनि स्तरीय मेडिकल युनिभर्सिटीमा भर्ना भई आफ्नो भविष्य उज्जवल बनाउनुहोस्।
थप जानकारीका लागि एजुकेशन नेटवर्क प्रणाली, ज्ञानेश्वर, काठमाडौँ।
फोन 01-44-15-234, 98-5-11-49-240।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले दशैंघर कोत तथा देवी मन्दिरमा पूजा अर्चना गरी आज महानवमी पर्व मनाइयो। भोलि विजयादशमी टीकाको उत्तम साहित 11:55 पश्चिम नेपालका थारू जातिले आज पितृलाई सम्झेर पितृहवा बगाए लगायतका खबर प्रस्तुत
गर्यौं। डाक्टरहरू आन्दोलन स्थगित गरी नियमित स्वास्थ्य सेवा दिन सहमत भएका छन्। बालुवाटारमा आज प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल चिकित्सक संघ बीच डाक्टर तथा अस्पताल विरूद्ध आक्रमण तथा दुर्व्यवहार गर्नेमाथि कड़ा कार्यवाही गर्ने गरी कानून संशोधन गर्ने सहमति भएपछि आन्दोलन स्थगित गरिएको संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले जानकारी दिनुभयो। संघले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि हुने गरेका दुर्व्यवहारमा संलग्नलाई धरौटी बिना जेल सजाय हुनुपर्ने माग गर्दै गएको शुक्रबारदेखि आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेर आन्दोलन गर्दै आएका थिए। सहमति अनुसार डाक्टरको लापरवाही पुष्टि भए कार्यवाहीका लागि संघले पनि सहयोग गर्ने भएको छ। यस्तै चिकित्सक तथा स्वास्थ्यकर्मीको जिम्मेवारी, कार्यदक्षता र त्यस अनुसारको पारिश्रमिक र सुविधा निर्धारण गर्न एक हप्ताभित्र 5 सदस्यीय कार्यदल गठन गरेर 1 महिनाभित्र प्रतिवेदन बुझाउने, 5% स्वास्थ्य सेवा कर हटाउने विषय कार्यान्वयनका लागि अर्थ मन्त्रालय र योजना आयोगलाई पत्राचार गर्ने तथा स्वास्थ्यकर्मीको सेवा अवधि 65 वर्ष पुर्याउने र स्वास्थ्य मन्त्रालयका सचिव चिकित्सक तथा स्वास्थ्यकर्मी नै हुने व्यवस्था मिलाउने पनि सहमति भएको छ। सरकारले उपचारका क्रममा बिरामीको ज्यान गएमा उपचार गर्ने डाक्टरले नै क्षतिपूर्ति तिर्नुपर्ने गरी कानून बनाउने तयारी गरेपछि त्यसको विरोधमा देशभरका चिकित्सक गएको शुक्रबारदेखि अत्यावश्यक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका थिए।
आफूले जानेको कुरा अरूलाई सिकाऊ भन्ने नाराका साथ विश्व मुटु दिवस आज विभिन्न कार्यक्रम गरेर मनाइएको छ। आज औपचारिक दिवस परे पनि नेपालमा एक हप्ता अघिदेखि नै मुटुसँग सम्बन्धित जनचेतना जगाउने कार्यक्रम भइरहेका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल लगायत विकासोन्मुख देशमा मुटु रोगीको संख्या दिन प्रतिदिन बढ़दै गएको छ। नेपालमा अहिले झण्डै 24-25 लाख मानिसमा कुनै न कुनै प्रकारको मुटु रोग पाइएको छ। छातीको देब्रेतर्फको भाग दुख्ने, सास फेर्न गाह्रो हुने, दम बढ्ने, खुट्टा सुनिने र मुटु काँप्ने समस्या मुटु रोगका लक्षण भएकाले यस्ता समस्या देखिए तत्काल जचाउन पनि डाक्टरको सुझाव छ। स्वस्थ खानपान गर्ने साथै चुरोट, सुर्ती तथा जाँडरक्सी नखाने र दैनिक व्यायाम गरेमा मुटु रोगबाट बच्न सकिने पार्टन हार्ट क्लिनिकका मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण कुमार श्रेष्ठले बताउनुभयो।
कोही कोही त मान्छेहरूले चाहिँ नि भयो भने सिङ्गो खसी नै खाने, बोका नै खाने भनेर पनि प्लान गर्छन्। राम्रो तरिकाले खानपान गर्यो भने यो दसैँमा जे पनि खानुहुन्छ। अब मदिरापानलाई पनि अब केही औषधिको रूपमा लिनुहुन्छ 20 ml भनेको, त्यो पनि एकदम ठुलो 40-50% रक्सी होइन, त्यसमा हामी केही छैन। तर ए डाक्टर साहबले खानुहुन्छ भन्दै त्यो 20 ml होइन, 20 को चाहिँ 200 ml बनाइदिनेहरू पनि छन्। नियमित रूपमा र राम्रोसँग खायो भने त्यही औषधि हो, नत्र बिक हुन्छ त्यही। किनभने यदि तपाईँ रोगी हुनुहुन्छ, ब्लड प्रेसरको रोगी हुनुहुन्छ, मुटु रोगी हुनुहुन्छ भने सामान्यतया हामी रातो मासुलाई कम गर्छौँ। रातो मासु स्वयंमै त्यसभित्र नै नुनहरू धेरै पाइन्छ। यदि यो मासु खाइयो भने चाहिँ ब्लड प्रेसर बढ्ने अथवा मुटुमा चाहिने यदि कसैको चाहिने कोलेस्ट्रोल अथवा बोसो यदि बढेको छ भने त्यो अझ बढ्न सक्छ र मुटुलाई चाहिने हानिकारक पुर्याउन सक्छ।
दशैं लगायत चाडबाडका बेला धेरै चिल्ला खानेकुरा खाने चलन रहेको, तर यस्ता चिल्ला खानेकुरा मुटुको लागि हानिकारक भएकाले धेरै चिल्लोबाट टाढै रहन डाक्टर श्रेष्ठको सुझाव छ।
आफू खाना बरु थोरै चिल्लो राख्ने चलन छ, तर अरू कोही मान्छेहरू आयो, कोही पाहुनाहरू आयो भने झन् उहाँलाई चाहिँ चिल्लै चिल्लो हालेर खुवाउने चलन छ हाम्रो नेपालमा। त्यही कारणले म त के भन्छु भने यदि यसरी कसैले खुवाइरहेको छ भने याद गर्नुहोस्, त्यो तपाईँको मित्र होइन, शत्रु हुनसक्छ यो व्यङ्गात्मक रूपमा हेर्दाखेरि। किन भन्दाखेरि तपाईँलाई त्यहाँ मिठो भोजनको होइन, तपाईँलाई रोगलाई निम्त्याइरहेछ। त्यही कारणले अहिलेदेखि नै यो हामी वातावरण बनाऊ, हामी खाना जाँदाखेरि भने राम्रो तरिकाले स्वस्थ मुटु मैत्री खाना भन्छौँ हामी, फर्म र हामीले बोलाउन पाउनेहरूलाई पनि त्यही अनुसारले फर्म र सामान्य तरिका हामीले चाहिँ नि हामीले घरमा जुन बनाउँदाखेरि जया गर्छौँ झान्ने भन्छौँ नि त्यो झान्दाखेरि त्यस्तो खासै त्यस्तो ठुलो इफेक्ट छैन तर तेलमै डुबाएर खाने सबै तेलको मात्रै परिकार गर्यो भने चाहिँ हामी सचेत हुनुपर्छ।
दशैंमा मासु खाँदा सावधानी अपनाउन पनि डाक्टरले सुझाव दिएका छन्। दशैंमा खसी बोका कुखुरा राँगा लगायत बलि दिएपछि मासुको खपत बढी नै हुने हुँदा स्वास्थ्यप्रति सजग भएर मात्रै मासु खान डाक्टरले सुझाव दिएका हुन्। जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख डाक्टर दिलीराम सेनाईले रोगी पशुको मासु खाएमा दीर्घकालीन स्वास्थ्य समस्या आउने बताउनुभयो। क्षयरोग टेपुअम जस्ता रोग पशु चौपायाबाट मानिसमा सर्ने हुँदा निरोगी पशु छानेर काट्न सेनाईले सुझाव दिनुभयो।
सरकारले 2049 सालमा अनाथ बाल बालिकाको हेरचाहका लागि कञ्चनपुरको महेन्द्रनगरमा बाल अनाथालय स्थापना गरेको थियो तर सरकारी उपेक्षाका कारण अहिले अनाथालय आफै अनाथ जस्तै भएको छ। आफैले स्थापना गरेको अनाथालय सञ्चालनका लागि सरकारले पर्याप्त बजेट छुट्याउन नसक्दा टुरा बाल बालिकाको मात्र होइन तिनलाई अभिभावकत्व प्रदान गर्दै आएको अनाथालयको अवस्था समेत दयनीय बन्दै गएको छ। कञ्चनपुरबाट उज्यालो सहकर्मी दुर्गा उपाध्यायको रिपोर्ट।
झण्डै 25 वर्ष अघि अनाथालयमा आउने अनाथ तथा टुरा बालबालिकाका लागि अभिभावक बन्ने गरेको समाज कल्याण बाल अनाथालयको आर्थिक अवस्था मात्र होइन भवन समेत दिनदिनै जीर्ण बन्दै गएको छ। विगत 9 वर्षदेखि अनाथालयमा बस्दै आउनुभएका रामसिंह सावद।
सरकारले अब घर पुरानो भयो घर बनाइदिएपछि अनाथालयले बजेट थप दिएपछि
बाल अनाथालयको स्थापना कालमा सरकारले वार्षिक 10 लाख रुपियाँ अनुदान छुट्याउने गरेको थियो तर पछि बिस्तारै अनुदानको रकमलाई कटौती गर्दै सरकारले वार्षिक 2 लाख रुपियाँमा मात्र छारेन विगत 2 वर्षसम्म अनुदान समेत रोक्यो जसले गर्दा अनाथालय सञ्चालनका लागि निकै समस्या पर्यो। समाज कल्याण बाल अनाथालय सञ्चालन समितिका अध्यक्ष पूर्ण बहादुर चन्द।
राज्यको तर्फबाट सरकारको तर्फबाट यसलाई ठ्याक्कै नहेरेको अवस्था छ। यसलाई स्थापित गर्ने बेला 2049 सालमा त्यति बेला राज्यले अनाथालयले चलाउनलाई 10 लाख रुपियाँ प्रोभाइड गर्थ्यो। यो 20 आएर 2 लाख 3 लाखमा जारे 10 लाख दिने बेला 10-15 जना बच्चाहरू थियो होला। 24 जना बच्चाहरू अहिले पनि यहाँ आश्रित छन्। राज्यले अहिले मात्र 2 लाख रुपियाँको रूपमा त्यो पनि हामीले धेरै घचघचाएर विगतमा त्यो 2 लाख रुपियाँ काटिसकेका थियो। 1-2 वर्ष त राज्यले कुनै किसिमको लगानी नै नदिएको अवस्था थियो र केही प्रयास गरिसकेपछि फेरि 2 लाख रुपियाँ निरन्तर अहिले गरेको अवस्था छ। अब यो अनाथालय चलाउन झन्डझन्डै 24 जना बच्चाहरू छन्, 4 जना स्टाफहरू छन्। यसका सम्पूर्ण संरचनालाई मतलब गति दिनको लागि झन्डझन्डै मासिक रूपमा 3-3.5 लाख रुपियाँ खर्च हुने गर्छ। राज्यले वर्षभरिमा 2 लाख रुपियाँ दिन्छ भने झन्डै 20-40 लाख रुपियाँको यसको टेन्टेटिभ खर्च आउँछ। यो खर्च यो समाजका विभिन्न संस्थाहरूलाई हामीले आग्रह गरेर यी अबोध बाल बालिकाहरूलाई संरक्षित गर्नुपर्छ। यिनीहरू पनि भोलिका भविष्यका कर्णधार बन्न सक्छन् र यिनीहरूको बाँच्न पाउने अधिकारलाई हामीले सदैव जीवित राख्नुपर्छ र यो अधिकार प्रत्यार्जन गर्नुपर्छ। यिनीहरूलाई यो समाजको दायित्व पनि हो भन्ने किसिमले आज समाजका व्यक्तिहरू लागि परेका छौं।
अभिभावक गुमाएर बेसहारा बनेका बालबालिकाहरूलाई संरक्षण गर्नुपर्ने पहिलो दायित्व राज्यको हो तर बालबालिकाको संरक्षण त परै जाओस् वर्षौंदेखि छुट्याउँदै आएको अनुदान समेत कटौती गरेर सरकारले ती बालबालिकामाथि उपेक्षा गरेको छ। परिवार र आफन्त गुमाएर अनाथालयको आश्रयमा पुगेका उनीहरूलाई यति बेला आफ्नो भविष्यको भन्दा बढी चिन्ता आफूलाई आश्रय दिँदै आएको अनाथालयको छ। सरकारको अनुदान रोकिएपछि अनाथालयलाई आर्थिक भार थपिँदै गयो जसले गर्दा कैयौं बालबालिकाले आश्रय समेत पाएनन् भने कतिपयले अनाथालय छोडेर हिँड्नु पर्यो। विगत 12 वर्षदेखि बाल अनाथालयमा बस्दै आएका मुगुका प्रेम बानिया।
सुरुमा यो खोल्दाखेरि सरकारले अनुदान दिने गर्थ्यो त्यस्तै गरी चल्ने गर्थ्यो अनि पछि गर्दै अनुदान कटौती गर्दै गयो सरकारले फेरि बिस्तारै अनाथालय ऋणमा डुब्दै गयो। हामी जस्तै अरू बाल बालिकाहरू पनि भर्ना हुन पाएनन् यहाँ।
हुन त सरकारले छुट्याउने गरेको बजेट अनाथालयको खर्च धान्न पर्याप्त थिएन तर स्थानीय स्तरबाट र दाताको सहयोगले सञ्चालन हुँदै आएको अनाथालयलाई सरकारी सहयोगले केही राहत भने पक्कै मिलेको थियो। यसअघि सरकारले दिँदै आएको रकम रोकिँदा आर्थिक भार बढेपछि अनाथालयमा आश्रय लिएर बसेका धेरै बालबालिकाहरूले अनाथालय छोड्नु परेको थियो। विगत 15 वर्षदेखि दिदीसँगै बाल अनाथालयमा आश्रय लिन आउनुभएकी लक्ष्मी जोशीलाई सरकारले अनुदान रोक्दा दिदीले अनाथालय छोड्नु परेको पीड़ा अझै ताजै छ।
यहाँ अब मैले आएको 15 साल पुगिसक्यो एकचोटि यस्तो अवस्था पनि आएको थियो कि सरकारबाट दिने गरेको जो बजेट थियो त्यो आउन बन्द भएर यहाँका दुईजना भाइ बहिनी भएका जो पनि मानिस छन् जो पनि भाइ बहिनीहरू छौँ हामीहरू त्यो मध्येको जेठो जो पनि जेठो थियो उसले कोही आफ्नो आफन्त छ भने उता जानुपर्ने नत्र भने जो केटा छ उसले आफ्नो काम गर्ने कहीँ पनि जाने यहाँ नबस्ने भन्ने जस्तो पनि नियम बनाएको थियो त्यसमा मेरो दिदी पनि हुनुहुन्थ्यो मेरो दिदीले पनि त्यतिखेर बिहे गर्नुपर्ने अवस्था आएको थियो हाई स्कुल पनि पास गर्नुभएको थिएन
सरकारी अनुदान र दाताको सहयोगमा चल्दै आएको समाज कल्याण बाल अनाथालयमा हाल 24 जना अनाथ बाल बालिकाले आश्रय लिएका छन् स्थानीय स्तरबाट र दाताको सहयोग बाहेक अनाथालयसँग आमदानीको अन्य स्रोत छैन जसले गर्दा अनाथालय सञ्चालन र बाल बालिकाको पालन पोषणमा समस्या हुने गरेको छ
सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
ओहो महेशजी हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि
हजुर वाक शक्ति व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौं
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेशन निफ बाग बजार काठमाडौँ
फोन नम्बर 42 38 545
एभरेस्ट बैंक रहेको बिल्डिङको थर्ड फ्लोर
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया जलबिन्दु र पर्दाको शल्यक्रिया भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की फोन नम्बर 01-4032-961 वेबसाइट दृष्टि आई डट ओआरजी अन्य शाखाहरू विश्वज्योति मल जमल चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरग दृष्टि आँखा केन्द्र
सबैका लागि दृष्टि सबैका लागि दृष्टि
सुन्दर नगरकोटमा अवस्थित होटल म्यारीगोल्डमा बिहानको सूर्योदय मनोरम हिम श्रृङ्खला जंगल वाक नेपालीपन झल्किने संस्कृति प्राकृतिक सुन्दरता र साँझको सूर्यास्त हेर्दै टिपिकल नेपाली खाना साथै विदेशी परिकारको स्वादमा रमाउनुहोस् आफू र आफन्तहरूसँग
यति मात्र होइन अफिसको कन्फरेन्स ट्रेनिङ सेमिनारको लागि हल र उपयुक्त वातावरण
होटल म्यारीगोल्ड नगरकोट भक्तपुर फोन नम्बर 6680029 98143408 वेबसाइट www.hotelmarigold.com.np
होटल म्यारीगोल्ड अ प्लेस टु कॉल हेवन
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर सुनसरीको कोशी गाउँपालिका 8 भण्डाबारीमा आज भएको दुर्घटनामा दुईजनाको ज्यान गएको छ। ना 7 ख 21 16 नम्बरको बसले को छ प 27 91 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सूरज सरदार र पछाडि बसेका करण सरदारको ज्यान गएको हो। ठक्कर दिने बस सहित चालकलाई प्रहरीले पक्राउ गरेको छ। यस्तै जीपबाट खसेर दार्चुलाको नौगाड गाउँपालिका 5 की कलावती ठकुन्नाको ज्यान गएको छ। भारतबाट उपचार गराएर दशैं मान्न फर्कँदै गर्दा जीपको झ्यालबाट खसेर ठकुन्नाको ज्यान गएको प्रहरीले जनाएको छ। यसैबीच उदयपुरको त्रियुगामा निर्माणाधीन घरको पिलर ढलेर लाग्दा पुरानो गाईघाट 6 का सन्देश खड्काको ज्यान गएको प्रहरीले जनाएको छ।
नारायणगढ मुगलिन सड़क खण्डमा आउँदो 2 वर्षमा 18 वटा नयाँ पुल बनाइने भएको छ। नारायणगढ मुगलिन सड़क खण्डका पुल साँगुरा र जीर्ण भएपछि नयाँ पुल बनाउन लागिएको सड़क विभागको वैदेशिक महाशाखा प्रमुख सञ्जय कुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार 4 वटा पुलको ठेक्का सम्झौता 1 महिनाभित्र हुनेछ। अरू 14 पुलका लागि नक्साङ्कनको काम भइरहेको छ। नारायणगढ मुगलिन सड़क आयोजनाका इन्जिनियर शिव खनालका अनुसार अहिलेका पुल 6 मिटर मात्रै चौड़ा छन् भने अब बन्ने पुलको दुवैपट्टि 1.5 मिटरको फुटपाथ रहनेछ। पुल बनाउन झण्डै 1 अर्ब रूपियाँ खर्च हुने अनुमान गरिएको छ। यसमध्ये आधा रकम सरकारले तथा आधा रकम विश्व बैंकले लगानी गर्नेछन्। विश्व बैंककै लगानीमा अहिले मुगली नारायणगढ़ सड़क विस्तारको काम भइरहेको छ।
तेह्रथुमको कोया खोलाको पुल जीर्ण भएपछि थोकलुङ र इसिबुका बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। आठराई गाउँपालिका 7, थोकलुङ र फेदाब गाउँपालिका 5 इसिबुको सीमामा रहेको काया खोलाको झोलुङ्गे पुल जीर्ण बनेको हो। पुल जीर्ण बनेपछि श्रमदान गरेर स्थानीय बासिन्दाले मर्मत गरे पनि दीर्घकालीन मर्मतका लागि कसैले चासो नदिएको उनीहरूको गुनासो छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बड़ा दशैंको उपलक्ष्यमा 456 कैदीको भुक्तान हुन बाँकी कैद सचाए माफी दिनुभएको छ। मन्त्री परिषदको सिफारिशका आधारमा राष्ट्रपति भण्डारीले उनीहरूको भुक्तान हुन बाँकी सजाए माफी दिनुभएको हो। राष्ट्रपति भण्डारीले असल चालचलन भई कैदको सजाय छुट्याउन योग्य कैदीको कैद भुक्तान माफी दिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।
कच्चा पदार्थ अभाव हुँदा ताप्लेजुङका हाते कागज उद्योग संकटमा परेका छन्। वन जंगलबाट प्राप्त हुने लोकता अभाव हुँदा उद्योग चलाउन समस्या भएको व्यवसायीले बताएका छन्। फुङलिन नगरपालिका 6 रहेको छिरिङ नेपाली हाते कागज उद्योगका संचालक पासाङ शेर्पाले लोकताको अभावले केही महिनादेखि उद्योग बन्द गर्नु परेको बताउनुभयो। नेपाली हाते कागजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार पाए पनि कच्चा पदार्थ नहुँदा माग अनुसारको उत्पादन गर्न सकिएको छैन। लोकता सामुदायिक वनबाट निकाल्न लामो प्रक्रिया अपनाउनु पर्ने भएकोले समयमा निकाल्न नसकिने व्यवसायको गुनासो छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले 46,000 अमेरिकी डलर सहित एक चिनिया नागरिकलाई पक्राउ गरेको छ। ड्रक एयरबाट भूटान जान लागेकी चीनकी यानकुन दुवानलाई 46,480 अमेरिकी डलर र 1,600 चिनिया यन सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। हाते झोला जाँच गर्ने क्रममा उनको साथबाट डलर र यन बरामद भएको थियो।
मेरो पनि भन्नु छ।
सरकार र चिकित्सक संघबीच सहमति भएपछि डाक्टरहरू आजैबाट नियमित स्वास्थ्य सेवामा फर्किएको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा शंकर भट्टराई आशंका व्यक्त गर्नुहुन्छ। हिजो एउटा नियम ल्याएर आज कार्यान्वयन गर्न नसक्ने सरकारले नयाँ सहमति लागू गर्छ भन्ने के ग्यारेन्टी?
रौतहटमा चुनावपछि अपराधी घटना बढेको र फेरि एकजनाको हत्या भएको सुनेर देवेन किशोर अञ्जन भन्नुहुन्छ, लोकतन्त्र ल्याएका दलले हत्या हिंसा अत्याचारलाई रोक्न कडा कारवाही गर्न मिल्ने कानून ल्याउन जरूरी छ।
समसामयिक विषयमा फेसबुकमा नरेन्द्र प्रसाद पटेल लेख्नुहुन्छ, नेपालका सबै पार्टी आगामी चुनावमा आफू एक नम्बरको हुने भन्छन् तर देशलाई एक नम्बरको बनाउने सोच कसैलाई छैन।
अनि रोजगारीका लागि दक्षिण कोरियामा रहेका तेजेन्द्र अविरल दशैंको बारेमा भन्नुहुन्छ, चाडपर्व परिष्कृत हुन जरूरी छ, मानिस सर्वश्रेष्ठ प्राणी भएकाले बलिरहित पर्व मनाउँदा सुरक्षित र सभ्य हुन्छ। अनि आफ्नो गच्छ अनुसार दशैं मनाउन सबैलाई उहाँले अनुरोध पनि गर्नुभएको छ।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइबीआर नम्बर 01500092 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा युएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू विष्णु विश्वकर्मा र ऋग्वेद शर्मा। नेपाल दर्पणमा अब विदेशको खबर। भारतको व्यापारिक शहर मुम्बईको एक रेलवे स्टेशनमा यात्रुबीच भागदौड मतिजा 22 ज्यान गएको छ, 30 घाइते भएका छन्। एल्फिन्स्टन स्टेशन र परेलको लोकल रेल स्टेशन जोड्ने पुलमा भागदौड भएको बीबीसीले जनाएको छ। बिहानको समयमा ठूलो पानी परिरहेकोले पुलमा अत्याधिक मानिसको भीड़ जम्मा भएको र सबैजना एकैपल्ट रेल चढ्न कुदेका कारण भागदौड मचिएको हुन सक्ने रेलवे प्रवक्ता अनिल सक्सेनाले बताउनुभयो। सक्सेनाले घटनाबारे अनुसन्धान हुने बताउनु भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटर मार्फत घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि दिनुभएको छ।
टर्कीको एक अदालतले 117 सैनिक अधिकारीलाई पक्राउ पुर्जी जारी गरेको छ। गएको वर्ष भएको कुमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गर्न पुर्जी जारी गरिएको हो। टर्कीको 45 प्रान्तमा एकैसाथ पक्राउ पुर्जी जारी गरिएको टर्की प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। गत वर्ष कुको प्रयासमा संलग्न भएको आरोपमा 50,000 भन्दा बढ़ी व्यक्तिलाई जेल सजाय भएको छ भने 1.5 लाख भन्दा धेरै व्यक्तिलाई पदबाट बर्खास्त गरिएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। इङ्ल्याण्डसँगको 5 तथा अन्तिम एक दिवसीयमा वेस्ट इण्डिजले पहिले ब्याटिङ गरिरहेको छ। इङ्ल्याण्डको साउथह्याम्प्टनमा घरेलु टोलीले टस जितेर बोलिङ गर्ने निर्णय गरेपछि ब्याटिङ थालेको वेस्ट इण्डिजले ताजा अवस्थामा 38 ओभरको खेल सकिँदा 3 विकेट गुमाएर 174 रन बनाएको छ। वेस्ट इण्डिजका क्रिस गेल 40 रनमा आउट भए। एक दिवसीय क्रिकेट श्रृङ्खला इङ्ल्याण्डले यसअघि नै जितिसकेको छ। आजको खेलमा इङ्ल्याण्डका उपकप्तान बेन स्टोक्स र ओपनर ब्याट्सम्यान एलेक्स हल्स खेलेका छैनन्। उनीहरू दुवैजना एक नाइट क्लबमा विवाद गरेको आरोपमा पक्राउ परेपछि इङ्ल्याण्डले उनीहरूलाई टोलीमा समावेश गरेको छैन।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिने लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
दशैं कोतघर तथा देवी मन्दिरमा पूजा अर्चना गरी आज महानवमी पर्व मनाइयो। होली, विजया दशमी, टीकाको उत्तम साहित 11:55।
पश्चिम नेपालका थारू जातिले दशैं अन्तर्गत आज पितृलाई सम्झेर पितृहवा बगाए। दशैं मनाउने मौलिक संस्कृति हराउँदै गएकोमा थारू अगुवाको चिन्ता।
सरकारसँगको सहमतिपछि डाक्टरहरू आन्दोलन स्थगित गरी नियमित काममा फर्किए। अस्पताल र चिकित्सकलाई दुर्व्यवहार गर्नेमाथि कडा कारवाही हुने गरी कानून संशोधन गर्ने सहमति।
भारतको मुम्बईमा रेलवे स्टेशनमा भागदौड़ हुँदा 22 जनाको ज्यान गयो, 30 जना घाइते।
र इङ्ल्याण्डसँगको अन्तिम एक दिवसीयमा वेस्ट इन्डिज पहिले ब्याटिङ गर्दै।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै अर्जुन पोखरेल र रुबिना श्रेष्ठ पनि विदा हुन्छौ। नमस्कार।